नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी कथाकार निर्दोष जीवनको मैया कथा संग्रह लिएर आइपुगेका छौं। मैया कथा संग्रह विक्रम सम्बत 2075 साल असोजमा पहिलो पटक प्रकाशन भएको हो। युरेका पब्लिकेशनले बजारमा ल्याएको निर्दोष जीवनको कथा संग्रह मैयाभित्रका केही कथाहरू आजको श्रुति सम्वेकमा वाचन गर्छु। यो पुस्तकभित्र धनराज गिरीले, साहित्यकार धनराज गिरीले भूमिका लेख्नुभएको छ भने लेखराम सापकोटा लगायतले शुभकामना दिनुभएको छ। निर्दोष जीवनको मैया कथा संग्रह 2075 सालको लोकप्रिय कथा संग्रहहरू मध्येको एक पुस्तक हो। यसभित्रका केही कथाहरू वाचन गर्ने क्रममा मैले पहिलो कथा मलाई बाँच्न देऊ पहिलो चरणमा वाचन गर्छु। बिहे गरेको एक वर्षपछि तपाईँ अब छिट्टै बाबा बन्दै हुनुहुन्छ नि। आफू गर्भवती भएको कुरा थाहा पाएपछि रमा खुसी हुन्छे अनि यो कुरो उसको पति राजनलाई सुनाउँछे। पति पनि अवश्य खुसी हुन्छ भन्ने कुराको विश्वास छ रमालाई, तर राजनले कुनै वास्ता गर्दैन। होइन, तपाईँ हाम्रो सन्तान हुने कुराले त्यति खुसी देखिनुहुन्न नि किन? राजनलाई प्रश्न तेर्स्याउँछ। हेर रमा, हाम्रो विवाह भएको कति नै समय भएर, तिमी आफै भन त, 2 वर्ष। अनि यति चाँडै हामीले सन्तानको सपना देख्न थाल्ने हो भने तिमीले र मैले देखेका भविष्यका थुप्रै सपना सबै चकनाचुर भएर जानेछन्। हाम्रो सपना केवल सपना मात्रै रहनेछ, किनकि सन्तान भएपछि उसको हेरचाह गर्दैमा समय फुत्किन्छ अनि चाहेको ठाउँमा जान काम गर्न हामीलाई बाधा पुग्छ। अरे रमा, यो उमेर त हाम्रो रमाइलो गर्ने, घुमफिर गर्ने, भविष्यको निम्ति योजना बनाउने उमेर हो। त्यसैले अहिलेलाई सन्तानको सपना नदेखौँ, आउ बरु एकैछिन मायाका कुरा गरौँ। हो त, मैले त यसबारे कति पनि ख्यालै राखेकी थिइनँ। ला राजन, अब के गर्ने यो बच्चा? ओ सेठ रमा, यो समस्या हाम्रो मात्र होइन, हामी जस्तै समस्यामा परेका यो संसारमा धेरै छन्। त्यही समस्याबाट बस्न प्राइभेट क्लिनिकहरू खुलेका छन् जहाँ गएर सुरक्षित गर्भपतन गराउन सकिन्छ। ल बरु तिमी छिटो तयार भइहाल, हामी आजै क्लिनिकमा गएर तिम्रो पेटमा भएको सन्तानको गर्भपतन गर्नुपर्छ। छोराछोरी, तिमी जे भए पनि हामीलाई माफ गर है, नत्र हेर न, तिम्रो जन्मले हामीलाई भविष्यमा अगाडि बढ्न धेरै गाह्रो हुने भयो। केही सपनाको योजना छ, त्यो पूरा नहुने भयो, रमाको पेटमा कान राख्दै भन्छ राजन। रमा र राजन नजिकैको क्लिनिकमा जान्छन्। गर्भपतन गर्ने पूरा तयारीको बेला रमा केही डराउँछ। राजन, मलाई त डर पो लागिरहेछ। तिमीलाई केही हुँदैन, गर्भपतन गराउने तिमी एक्लै मात्रै होइनौ, ऊ हेर त कति आएका छन् क्लिनिकमा। अँ, एकछिनपछि ल रमा, तिम्रो पालो आयो, अब अल द बेस्ट। राजनले रमालाई गर्भपतनका लागि भित्र पठाउँछ र आफू बाहिर कुरेर बस्छ। अय्या, गर्भपतन गराउनु लाग्दा रमा कराउँछे, आमा तपाईँलाई के भयो? आमा तपाईँलाई सन्चो भएन? अनि आमा तपाईँ किन रुनु भएको? गर्भको बच्चाले आफूसँग कुरा गरेको सम्झन्छे रमा। बहिनी, यसरी रोएर कहाँ हुन्छ? तपाईँ यसरी रुनुभयो भने हामीले कसरी काम गर्ने? डाक्टरले रमालाई सम्झाउन खोज्छ। बच्चाले भन्छ, आमा नरुनुहोस् न, तपाईँ रुँदा मलाई पनि रुन मन लाग्छ, नरुनुहोस् न के आमा। रमा, डाक्टर मलाई त साह्रै गाह्रो भयो, पीडा भयो, म त मर्छु होला। बच्चा, गर्भपतन गराउने औजार सम्झेर यो मेरो खेलौना हो आमा, अब मेरो खेलौनासँग खेलेर बस्छु नि ल। अनि फेरि केही बेरपछि बच्चाले भन्छ, आमा हेर्नुहोस् न, मेरो खेलौनाले मलाई हिर्काउँछ, हेर्नुहोस् न, मलाई खेलौनाले हिर्काउँछ, नाइ मलाई यस्तो खेलौना चाहिँदैन आमा, मलाई यस्तो खेलौना चाहिँदैन। आ... डाक्टर भन्छ, बहिनी तपाईँलाई धेरै पीडा भयो, के गर्ने, बच्चा अलि ठुलै छ, बरु तपाईँ यो बच्चालाई जन्म दिनुहोस् बहिनी। नै डाक्टर, त्यस्तो हुन्न, हामीले सल्लाह गरेर नै यो बच्चा जन्माउने निष्कर्षमा पुगेका हौँ। र म भन्छे, बच्चा फेरि बोल्छ, आमा आमा मैले सबै कुरा सुने, तपाईँ त मलाई मार्न पो लाग्नु भएको रहेछ। किन आमा, कि म छोरी भएको कारण मलाई मार्न खोज्दै हुनुहुन्छ? म छोरी भए पनि त ठुली भएर तपाईँको सेवा गर्नेछु, मलाई बचाउनुहोस् आमा, मलाई नमार्नुहोस्, म तपाईँलाई खुसी दिनेछु। तपाईँलाई थाहा छ आमा, यसरी गर्भपतन गर्दा कति डाक्टर, इन्जिनियर, वकिल, सङ्गीतकार, मन्त्री जस्ता ठूला मान्छेको मृत्यु भइराखेको छ। कतै तपाईँको सन्तान भविष्यमा यिनै ठूला ठूला मानिसभित्र पो परेको छ कि? आमा मलाई बाँच्न दिनुहोस्, नमार्नुहोस्, मलाई जन्मै नदिने विचार थियो त किन फेरि यतिका महिनासम्म आफ्नो गर्भभित्र मलाई न्यानो गरिराख्नु भयो? तपाईँलाई दुख छ भने म त झन् सानै छु, कलिलै छु, मलाई झन् कति दुख छ होला। ए बाबा, म जन्मदा तपाईँहरूलाई बाधा हुन्छ भने बरू मलाई अनाथालयमा लगेर छोडिदिनु, कि त मलाई सन्तान नभएकाहरूलाई लगेर दिनुहोस्, तर मलाई नमार्नुहोस्, मलाई बचाउनुहोस्। ए डाक्टर, तिमीहरू रोगीलाई निको पारी नयाँ जीवन दिने व्यक्ति हौ भन्छौ आफूलाई, तर किन मलाई मार्न खोज्दैछौ? के तिमीमा अलिकति पनि मानवता छैन? तिमीभित्र ईश्वरले बास गरेको आत्मा छैन? यदि तिमीले मार्ने काम बन्द गर्यो भने मेरो मृत्यु हुँदैन। ए डाक्टर, म मर्न चाहन्न, मलाई बचाऊ, मलाई जन्मिन देऊ। डाक्टर भन्छ, बहिनी अब एकछिन धैर्य गर्नुहोस् है। बच्चा अझै बोल्दैछ, अय्या आमा, अय्या बाबा, कति कठोर मन तपाईँहरूको मेरो मृत्युमा खुसी हुने, कति कठोर मन डाक्टर तिम्रो मेरो मृत्यु गराएर आफूलाई सफल ठान्ने, मेरो आँसुले तिमीलाई पोल्छ। अय्या अय्या, गर्भको बच्चाको मृत्यु हुन्छ, अय्या अय्या। डाक्टर डाक्टर राजन, डाक्टर ओ माई गड, यो के भयो? राजन, डाक्टर रमाला कस्तो छ अहिले? डाक्टर भन्छ, सरी, हामीले आमा र बच्चा दुवैलाई बचाउन सकेनौँ। मलाई बाँच्न देऊ शीर्षकको यो कथा मैले निर्दोष जीवनको कथा संग्रह मैयाबाट वाचन गरेको एउटा कथा हो। यसै संग्रहभित्र अर्को कथा अब वाचन गर्छु, शीर्षक छ मर्नु अघिको भेट। निशा र राजन बाल्यकालदेखिकै साथी थिए। उनीहरू एकअर्कालाई असाध्यै माया गर्थे। उनीहरूको प्रेममा कुनै स्वार्थ लुकेको थिएन। एउटै विद्यालयमा पढ्थे, सँगै जान्थे र सँगै फर्किन्थे। एसएलसीसम्म दुवै सँगै हिँडे, सँगै खाए, खेले। तर एसएलसीपछि निशाले उच्च शिक्षार्थ सहर जाने निर्णय गरे, किनकि ऊ अलि हुने खानेकै छोरी थिए। राजनले आँखाभरि आँसु लिएर निशाको शुभयात्रा अनि शैक्षिक सफलताको कामना गर्दै विदाईको हात हल्लायो। गाउँघरमा सबै थोक थियो, उस्तै थियो, तर मात्रै निशा थिएन। ऊ गाउँमा नहुँदा राजनलाई गाउँघर एकदमै शून्य लाग्यो। बिस्तारै राजन निशाको यादमा तडपिन थाल्यो। कहिले देखौँ र कहाँ भेटौँ जस्तो उसलाई हुन थाल्यो। सहर गएको महिना दिनमै राजनलाई निशाले चिठी पठाई। राजन खुसी भयो। उसले सोच्यो, सहर गएर पनि निशाले मलाई बिर्सेकी छैन, ऊ मलाई माया गर्छे, उसको मायामा कुनै परिवर्तन आएको छैन र नआओस् पनि। गरिबलाई दसैँ आए चाहिँ मेरी निशा कहिले आउली र कसिलो अङ्कमाल गरौँला भन्दै राजन निशासँगको भेटको मिठो कल्पनामा डुबिरह्यो। नभन्दै दसैँको सन्दर्भ पारेर निशा गाउँ फर्की राजनलाई एकैपटक दुईवटा खुसीले पछ्यायो। गाउँ फर्कना साथ निशाले पहिलो भेटेको व्यक्ति हो राजन। उसलाई भेटेर निशाले सन्चो बिसन्चोको कुरा सोच्छे। छुटेको केही समय भए पनि निशालाई वर्षौँ अघि छुटेको जस्तो लाग्छ। दुवै प्रेमिल र भावुक हुन्छन्। दसैँ आयो गयो, त्यसपछिका दिन फुर्सदिला भए। दुवैजना लुकीछिपी गाउँको पल्लो छेउमा बग्ने खोला किनारमा गएर दिन बिताउन लागे। उनीहरू माया प्रेमका कुरा गर्थे, दुःख सुख बाँड्थे अनि मायामा हराउँथे। अब क्रमशः राजन र निशाको सम्बन्धबारे गाउँघरमा हल्ला फैलियो, भएको गतिविधिभन्दा ठिक उल्टो हल्ला। अन्त्यमा यो कुरा निशाको बाबालाई कसैले सुनाइदियो। आफ्नी छोरीबारे यस्ता हल्ला सुनेर पचाउन नसकेका उनले तत्काल निशाको बिहे गरिदिने भए सहरको एक उद्योगपतिको छोरासँग। एक प्रेम जोडीका लागि योभन्दा अर्को दुःखद कुरा के हुन सक्छ? यो सबै निशाको इच्छा विरुद्ध भएको थियो। उता राजन केही गर्न सक्ने अवस्थामा थिएन। प्रेम गरिरहेका दुवैले एकले अर्कोलाई गुमाउनु बाहेक अर्को विकल्प भइदिएन। जहाँ इच्छा हुँदैन त्यहाँ अनर्थ जन्मन्छ। यस्तै भयो निशालाई। उद्योगपतिको छोरा भनेर बिहे गरेको भए तापनि त्यस्तो खास केही थिएन। निशाले विवाह गरेर सहर गएपछि साह्रै दुःख पाए। एक अर्थमा ऊ फसी। सासु ससुराबाट कहिल्यै माया र सहयोग पनि पाइन। कसैकी श्रीमती र कसैकी बुहारी बन्न गएकी ऊ केवल दास मात्रै बन्छे। लोग्ने बनाउँदो सधैँ रक्सी खाएर आधा रातमा घर आउँथ्यो। नाना थरी चाहिँदो नचाहिँदो बोल्थ्यो, रडाको मच्छाउँथ्यो। अत्याधिक रक्सी सेवनकै कारण एक दिन निशाको पतिको असामयिक निधन हुन्छ। यससँगै उसका सपनाको रातमा औँसीको छाया पर्छ। कलिलो उमेरमै निशा विधवा भई। विधाताले उसलाई विधवा बनाइदियो। सिउँदोको सिन्दूर पखालियो। अब निशा सासु ससुराका लागि गाढो बनी, हेला र तिरस्कारको पात्र बनी। भोकमा भोजन, प्यासमा पानी नपाउने दिन पनि आए निशाका। अब कसको मुख हेरेर बस्नु उसले? वास्तविक प्रेम कतै छुटेको थियो। नामको लोग्ने खरानी भएर बिलाइसकेको थियो। अब आफू माइतीघरमा पनि फर्केर नजाने, बरु मर्ने उपाय सोची। आफू मर्नु अघि आफ्नो हुन नसकेको प्रेमी राजनलाई एकपटक भेट्छु उसले मनमनै आफैसँग भनिए। निशा खुइलिएको अनुहार लिएर राजनको घरमा उसलाई भेट्न भनेर गए। उता राजन निशाकै वियोगमा जेनतेन जिन्दगी जिइरहेको थियो। बिहे पनि गरेको थिएन। जब निशाले राजनलाई मेरो राजन भनेर बोलाई, ऊ छक्क पर्यो। भन्यो, यो कुन पागल नि हो? तिमी नि पागल, म पनि पागल। निशाले राजनलाई सम्झाउँदै भन्छे, म त्यही तिम्री हुन नसकेकी निशा हुँ राजन। यो निर्णय मैले लिएकी होइन। मलाई जबरजस्ती बाबाले बिहे गराइदिएर तिमीसँग छुटाउन खोज्नुभयो। यसमा मेरो केही डेक चलेन। मलाई माफ गर राजन, मलाई माफ गर। राजनले निशालाई चिनिहाल्यो अनि डाक्को छोडेर अङ्कालो हाल्दै रुन थाल्यो। राजनले निशाको यो स्थितिबारे जान्न चाहँदा निशाले सबै बेली विस्तार लगाए। निशाको यो कुराले राजन फेरि पनि रुन थाल्छ। सुखका लागि मेरो साथ छोडेकी तिम्रो आज यो हालत, भक्का निधि राजन भन्छ। अब जे नहुनु थियो भयो। तिमीलाई मेरो बाहेक अर्का के हुन लेखेको छैन निशा। अब हामीले बिहे गर्नुपर्छ। मर्नु अघि एकपटक राजनलाई भेट्छु भनेर हिँडेकी निशाले अन्तत राजनसँग अर्को बिहे गर्छ। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथा मर्नु अघिको भेट, कथाकार निर्दोष जीवनको मैया कथा संग्रहभित्र संग्रहित मैले दुईवटा कथाहरू सुनाए। पहिलो कथा मलाई बाँच्न देऊ र अहिले वाचन गरेको कथा मर्नु अघिको भेट। केही बेरमा यसै संग्रहबाट अरू कथाहरू लिएर आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज कथाकार निर्दोष जीवनको मैया कथा संग्रहभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब मैले यसै संग्रहबाट सुनाउने अर्को कथाको शीर्षक छ शंकामा मित्रता। मेरी श्रीमती तेरो जिम्मामा है राम, कसले भन्यो प्रेम विपरीत लिङ्गीसँग मात्र हुन्छ भनेर? कि त प्रेम हुँदैन, जब यो हुन्छ जात धर्म वर्ण लिङ्गदेखि माथि उठेर हुन्छ। दुनियाँ एकातिर भइरहँदा पनि प्रेम अर्कोतिर अर्थात् एकातिर हुन सक्छ। यही उदाहरण हो राम र प्रदीपको। आफ्नो प्रेममा कमी हुन नदिन दुवै सतर्क हुन्थे। खाँदा बस्दा हिँड्दा डुल्दा प्राय सँगै हिँड्थे उनीहरू। स्कुल क्याम्पस पनि सँगै जान्थे। एकदेखि अर्को टाढा हुन नपरोस् भनेर क्याम्पस पनि सँगै पढ्ने योजना बनाएका थिए। पढाइपछि प्रदीपले रामलाई आफ्नो बाबाको कम्पनीमा म्यानेजरका रूपमा काम गर्न अफर गर्यो। उसको इमान्दारिता र लगनशीलताले प्रदीपलाई भित्र कतै छोएको थियो। रामका लागि के खोज्छस् काना आँखो भन्ने चाहिँ भयो। उसले प्रदीपको यो सुन्दर प्रस्ताव सहजै स्वीकार गर्यो। अब उनीहरू जागिरको सिलसिलामा पनि सँगै भए। आफ्नो साथी आफूसँगै हुँदा दुवै खुसी थिए। प्रदीपको बाबा धेरैजसो व्यापारको लागि देश बाहिर नै भइरहनुहुन्थ्यो। आमा छोराको प्रगति देख्न नपाउँदै बितिसक्नु भएको थियो। त्यसैले सहरमा प्रदीप एक्लो पनि भयो, उमेर पनि भयो। उसले सहरतिरै बिहे गर्यो। बिहे गरे पनि प्रशस्त समय श्रीमतीलाई छुट्याउन सकेन। राति सँगै भए पनि दिनमा ऊ कहाँ कहाँ भइरहन्थ्यो। कहिलेकाहीँ बिदा मिलाएर बाहिर रेस्टुरेन्टमा खाना खान लैजान्थ्यो। श्रीमतीले पनि उसको व्यस्ततालाई राम्ररी बुझेकी थिए। श्रीमतीलाई दुःख नहोस् भनेर प्रदीपले घरमा नोकर राख्यो। भाँडा धुनेदेखि लुगा धुनेसम्म सबै नोकरले नै गर्थ्यो। श्रमको राम्रै पारिश्रमिक दिएको थियो उसले। व्यापारकै लागि भनेर एक दिन प्रदीप सिङ्गापुर जानुपर्ने भयो। त्यसमा रामलाई पठाएर हुन्थ्यो भने किन ऊ जान्थ्यो होला र? घरमा श्रीमती दुईजीवकी थिए, उसको स्याहार गर्ने मान्छे चाहिन्थ्यो। यस्तो बेला श्रीमान भइदिँदा श्रीमतीलाई पनि ढुक्क हुन्छ भन्ने प्रदीपलाई पनि थाहा थियो। तर नहुने भएपछि प्रदीप आफै जानुपर्ने भयो। त्यति बेला प्रदीपले रामलाई मिल्ने साथीको नाताले आफ्नो श्रीमतीको ख्याल राखिदिनु भन्दै आग्रह गरेको थियो। मेरी श्रीमती तेरो जिम्मामा है राम, हुन्छ सहजै भनेको थियो रामले। प्रदीपकी श्रीमती आजभन्दा भोलि भारी बन्दै थिए। उसको पेट बेलुन जस्तो बढ्दै थियो। पेटमा बच्चा हुर्काइरहेकी थिए। अब त्यो बच्चा पेट बाहिर निस्क्यो। प्रदीप एक छोराको बाबु बन्यो। कतै प्रदीपको वचन मैले पूरा गर्न सक्दिनँ कि भनेर रामले खुब हेरविचार गर्यो। भान्सामा सहयोग गर्यो, बजारबाट सामान ल्याइदिनेदेखि अरू थुप्रै काम गर्यो। समाज नहो, चाहे सहरको होस् चाहे त्यो गाउँको, व्यक्तिकै जमात त हो नि समाज भनेको। समाजले रामलाई खराब नजरले हेरिदियो। जसको मनमा पवित्रता छ, स्वच्छता छ, उसैमाथि समाजले शंका गर्न थाल्यो। हुँदाहुँदा यो कुरा प्रदीपको कानमा समेत पर्यो। दुई महिनापछि बल्ल प्रदीप नेपाल फर्कियो। प्रदीप आएको खुसीमा राम उसलाई लिन विमानस्थलसम्म पुग्यो। अँगालो हाल्न रामले के खोजेको थियो? टाढै बसेको राम्रो, प्रदीपले रुखको बोली बोल्यो। बिचरा राम छक्क पर्यो। प्रदीपलाई के भयो भन्ने कुरा नै उसले थाहा पाएन। वाह राम वाह, आज तिम्रो असली चेहरा बल्ल थाहा भयो। म घरमा नभएको मको छोपी मेरी श्रीमतीसँग पल्कियो होइन, प्रदीपले सियो भन्दा तीखो वचन बोल्यो। खासमा प्रदीपको आरोप झुटो थियो। उसले छिमेकीका कुरा सुनेको थियो, खुट्टा तानेर लडाउनेका कुरा सुनेको थियो। गर्भवती श्रीमतीलाई रामले सहजै कसरी यस्तो गर्न सक्थ्यो, त्यो पनि आफ्नै साथीको श्रीमतीलाई? प्रदीपको यस्तो घिनलाग्दो कुरा सुनेर रामले आँखाभरि आँसु निकाल्यो। अब उसको कम्पनीमा काम पनि नगर्ने र आजसम्मको मित्रतालाई यहीँ टुङ्गो लगाउने विचार गर्छ। प्रदीपले यो कुरा श्रीमतीलाई भन्न सक्दैन। तर नोकरको माध्यमबाट उसकी श्रीमतीले थाहा पाउँछे अनि भएको सबै कुरा बताइदिन्छे। नोकरले पनि रामको असली व्यक्तित्वबारे बताउँछ। यो सबै यथार्थ सुनेर प्रदीप छाँगाबाट खसेझै हुन्छ। तर अब उसँग पहिलेको जस्तो मित्रता बाँकी हुँदैन। शङ्कामा मित्रता शीर्षकको यो कथा निर्दोष जीवनको मैया संग्रहबाट मैले वाचन गरेको कथा हो। अब यसै संग्रहको शीर्ष कथा मैयाको वाचन सुनाउँछु। मैयालाई कतिखेर घर पुगुला र आमालाई आफू कक्षा सातमा प्रथम भएको खुसीको खबर सुनाउला भन्ने लागिरहेको थियो। मैया खुसीले अघि पछि भन्दा छिटो छिटो घर आइपुगी। उफ्रिँदै र बुर्कुसी मार्दै ऊ घर आइपुग्दा आँगनमा मान्छेको भिड थियो। भिड देखेपछि मैयाको मुटु जिरिङ्ग गर्यो। डर लागे जस्तो भयो। के भएको हो भन्ने जिज्ञासा पाल्न थाली उसले। पञ्चमीका पाइला गन्दै मैया घरको ढोकामा के पुगेकी थिए। ऊ एक्कासी चिच्याउन थाली। उसको मुखबाट झरझराउँदो आवाजमा आमा शब्द निस्कियो। जसलाई खुसीको खबर सुनाउन उफ्रँदै मैया घर आएकी थिए उही मान्छे हात फालेर पिँढीमा लडिराखेको देखि। त्यो मान्छे मैयाकी आमा थिइन्। प्रथम हुँदा कति खुसी भएकी थिए मैया। यो खबर सुनेर आमा पनि खुसीले उफ्रिनुहुन्छ भन्ने सोचेकी थिए। तर अब मैयाको उफ्राइले कुनै अर्थ राखेन। ऊ फतलक्क गली हातकोडा लुला भइ गए। अब आमा शब्द र सम्झनामा सीमित भएकी थिइन्। तस्विर हृदयमा रहने भनिन्। बाउ मरे सुरा र आमा मरे टुरा भने चाहिँ भई मैया। मृत्युचेत मैयामा पसिसकेको थिएन। मात्र उसलाई मान्छे जन्मेपछि मर्छ भन्ने थाहा थियो। त्यसमाथि खाँदा खाँदैको गाँस जस्तो अवस्थामा छोडेर आमाले यति चाँडो आफूलाई छोडेर जानुहोला भन्ने उसलाई लागेकै थिएन। आमाको शोकमा मैया विवल बनेर रोए। ऊ आफू मात्रै रोइन, उसको कोमल गलाबाट रुँदा रुँदा सुकिसकेको रुवाईले अरूलाई पनि रुने बनाए। त्यहाँ सबैभन्दा बढी रुने पनि उही नै थिए। आमाको गोडा छेउमा बसेर मैयाले धेरै थोक सोचे। उसको रुवाईले सबैलाई द्रवित बनायो। छिमेकीले पिँढीबाट उठाएर बोर ल्याए र पनि उरुन छोडिन। सुकेको गला र आवाजले मैया अझै पनि हिक्क हिक्क गर्दै रोइरहे। आमाको वियोगमा रोइरहेकी मैयाले अब बालाई सम्झन थाले। बा मैयाका लागि विश्वास कम र डर बढी थिए। आमा नै नभएपछि भविष्यकी एक अर्की आमा अर्थात् मैयाले सुरक्षित महसुस गर्न सक्ने वातावरण भएन। बा जहिले रक्सी पिएर जुवातास खेलेर ढुनमुनाउँदै घर आउँथे। नाना थरी गाली बग्थे। हुँदो नहुँदो बोल्थे। मैयाको आफ्नै अस्तित्व सङ्कटमा पर्दै गयो। केही समयमै बाले दोस्रो बिहे गरे। सामान्यतया दोस्रो बिहे गर्दा छोराछोरी दुःखी हुन्छन्। तर मैया खुसी भई उसलाई अब आफू एक्लै नभएको र बालाई सम्हाल्ने कान्छी आमा भएकोमा थोरै भए पनि खुसी जनाए। तर आमा गुमाउनुको मूल मर्म छातीमै थियो उसको। कान्छी आमा आउनासाथ घरको वातावरण पुरै फेरियो। फेरियो भन्दा पनि शासन चल्न थाल्यो। त्यसको मारमा परी मैया। उसले पढेकोदेखि खाएको लाएको हिँडेकोसम्म कान्छी आमाले रिस गर्थिन्। तर बालाई ठेगानमा राख्ने कान्छी आमाको शक्ति देखेर ऊ आंशिक खुसी पनि थिए। मैयाको सिप कसैका अघिल्तिर चल्दैन। आफ्नो बाबुको अगाडि होस् या कान्छी आमाको अगाडि। कापी कलम र किताब समाउने मैयाका हातले अब हँसिया डोको नाम्लो समाउने भए। आफ्नै घरको अघिल्तिरबाट साथीसँगी स्कुल गएको देख्दा उसको मन गाँठो पर्थ्यो। घरकै कामधन्दा गोबर फाल्ने, चुलो चौको गर्ने, घाँस दाउरा अनि कुँडो पराल गर्न उसलाई लगाइयो। कामले पढाइ खाइदियो। दुःख त बिचरीलाई त्यति बेला लाग्थ्यो जति बेला मरिमेटेर घरको कामधन्दा गर्दा पनि कान्छी आमाबाट जस मिल्दैनथ्यो। कान्छी आमालाई देख्यो कि म यहाँलाई चुल्टो समारो लछार पछार पारिदिउँ चाहिँ हुन्थ्यो, तर एकछिनमा आफैलाई सम्हाल्न पुग्थे। यदि आफूले कान्छी आमासँग यस्तो व्यवहार गरेको खण्डमा घरबाट निस्कनुपर्छ, अनि निस्केर कतै जाने ठाउँ पनि त छैन। उसलाई भलिभाति थाहा थियो, त्यसैले ऊ चुपचाप सहन सक्नेसम्म सहँदै गरी। मैया, सुरिलो आवाजमा कसैले मैयालाई बोलायो। ऊ यताउति फर्केर हेरी, यता के यता, उसले आफू यहाँ छु भनेर मैयालाई देखाई। बल्ल देखी मैयाले, एकछिन तलमाथि हेरिरही, आवाज बिल्कुल चिनेको जस्तो लाग्यो। तर पहिरनले अलमल्ल परि, मैया चिनेनौ र मैया, आफूलाई चिनाउन खोजी अर्कीले, म झुमा के त, हामी सँगै पढेको होइन साथसम्म। ए झुमा पो, मैया झल्यास्स भई फेरि एकपटक उसलाई शिरदेखि पाउसम्म हेरी, आखिर झुमा नै हो रहेछ। मैया सम्झिन्छे, कुनै दिन झुमा र उससँगै स्कुल जान्थे, उससँग घर फर्किन्थे, सात कक्षासम्म सँगै उनीहरूले पढेका थिए। बिचैमा झुमालाई उसका काकाले सहरको कुनै रेस्टुरेन्टमा जागिर लगाइदिए, त्यो सँगै छुटेको थियो दुवैको साथ। मैयाले झुमालाई आफ्नो जीवनको अँध्यारो पाटो बताई। मैयाका कुरा सुनिसकेपछि झुमाले उसलाई भनी, मैया यदि अप्ठ्यारो मान्दिनौ भने हिँड उतैतिर जाम, रेस्टुरेन्टमा कमाई पनि राम्रै हुन्छ, मलाई खाना लाउन पुगेकै छ। गाउँमा भन्दा त कति कति सुख हुन्छ सहरमा, बरु म आफ्नो साउला भनेर मैले नै काम गर्ने रेस्टुरेन्टमा काम लगाइदिन सहयोग गर्छु। सहर र पैसा सुनेपछि मैयाको अनुहारमा हराएको खुसी फर्कियो। ऊ खुसी भई, उक्त खुसी लामो समयसम्म कायम राख्न एक रात मैया घरबाट निस्की। ऊ निस्केको कसैले थाहा पाएनन्, अनि मैया र जुमा एकसाथ सहर पुगिए। सहर आएपछि केही दिन मैया झुमाको डेरामा बस्न थाली। झुमा बेलुका रेस्टुरेन्ट जाने गर्थे भने मैया घर कुरेर बस्थे, बिहान मात्र झुमा घर आउँथे। झुमाको जस्तै प्रगति गर्ने मैयाको रहरले मुना हाल्न थालिसकेको थियो। केही दिन बिते, झुमाले साथी मैयालाई आफूले काम गर्ने रेस्टुरेन्टमा काममा लगाइदिए। सुरु सुरुमा त मैयालाई रेस्टुरेन्टको काम गर्न साह्रै अप्ठ्यारो भयो, बिस्तारै झुमाको सहयोगले गर्दा ऊ छिट्टै रेस्टुरेन्टको वातावरणमा घुलमिल भई काम सिक्दै र गर्दै गई। यसरी मैयाले काम गरेको वर्ष दिन भइसक्दा पनि सोचे जस्तो पैसा कमाउनु भने सक्दिन, तर झुमाले कसरी कमायो होला पैसा भनेर ऊ छक्क पर्न थाल्छ। एक दिन अचम्म भयो, रेस्टुरेन्टमा एकजना ग्राहकले मैयालाई शारीरिक सम्पर्कको निम्ति प्रस्ताव राख्यो। ऊ रिसले चुर भई अनि ग्राहकको गालामा कस्छेर एक थप्पड लगाइदिए। यो कुरा उसले आफ्नी साथी झुमालाई सुनाउँदा झुमा मूर्छा परिपरि हाँसी, किनकि झुमाको जीवनमा पनि यस्ता घटना घटिरहेका थिए। सुरु सुरुमा त झुमाले पनि मैयाले जस्तै कैयौं ग्राहकको गालामा थप्पड लगाएकी हो, तर सहरको जीवन त्यसमाथि पनि सहरको महँगाईको कारण झुमालाई आफ्नै पेट पाल्न समेत साह्रै गाह्रो पर्यो। त्यसपछि नै जीवनयापनको निम्ति बाध्य भएर झुमाले यस्तो काम गर्न थाले, पैसासँग आफ्नो इज्जत साट्न मन्जुर भई। जब मैले शरीर बेच्न थालेँ कमाई पनि राम्रो हुन थाल्यो, जुमाले निर्धक्क मैयालाई सुनाई, यहाँ पैसा भएपछि नै प्रगति भएको मानिन्छ, तर यसमा मलाई कुनै पश्चाताप छैन, सहरमा सुखमय तरिकाले बाँचेकै छु क्यारे। जुमाका कुरा सुनेर मैया आश्चर्यचकित भई, एकोर हेरेको हेरै भई। कुरा एकमन त जुमाको कुरा ठिक हो जस्तो पनि लाग्यो मैयालाई, आखिर भोको पोट लिएर बाँच्न पनि त सकिँदैन भन्नेसम्म उपुगे। बाँच्नका लागि केही न केही त गर्नै पर्छ, मुटु दह्रो पारी। मैया अब सहरमा शरीर बेच्न राजी भई, मोलतोल गरेर ऊ ग्राहकसँग बस्न थाली। उसका लागि ग्राहक अब देवता बन्न थाले, मिठो खान राम्रो लाउन सक्ने भई हेर्दा हेर्दै। जे होस् मैयाले छोटो समयमा राम्रो प्रगति गरी, उसलाई जे कुराको अभाव थियो त्यो पाउन थाली। उसको शरीर नै उसको परिवर्तन र प्रगतिको कारक बन्न पुग्यो, आफैलाई धन्यवाद दिए। एक दिनको कुरा हो, म यहाँ रेस्टुरेन्टबाट छिट्टै घर फर्की। उसको शरीर एकदमै थकित र गलित थियो। उसलाई बेसरी ज्वरो पनि आइरहेको थियो। अनुहार रातो थियो, चिटचिट पसिना पनि आइरहेको थियो। के भयो मैया? जुमाले आफ्नो हात उसको निधारमा राख्दै बोली, तिमीलाई त ज्वरो आएको जस्तो छ, हिँडिहाल अस्पताल। जुमाले उपचारका लागि मैयालाई अस्पताललाई जान्छ, सबै चेक जाँच हुन्छ, तर रिपोर्टमा भने मैयालाई एचआईभी भएको संकेत देखिन्छ। मैया लौन यो के गरिस् तैँले? रिपोर्ट आएपछि जुमा मैयालाई अंगाल्दै रुन थाल्छे। ऊ आफै छाँगाबाट खसे चाहिँ भन्छ। जुमा आफू पनि त्यही काममा संलग्न रहेकोमा कतै मलाई पनि एचआईभी त भएको छैन भन्ने प्रश्न उसको दिमागमा घुमिरहन्छ। टाउको दुख्न थाल्छ, मैया पनि रुन थाल्छे। हेर मैया, अब रोएर केही हुनेवाला छैन, जे नहुनु थियो त्यो भइसक्यो, आफूलाई सम्हाल्ने कोसिस गर मैया। तैँले त पैसा कमाएर राम्रो लाउने, मिठो खाने अनि मैले जस्तै सुखी जीवन बिताउने सपना देखेकी थिइस्, तर आफ्ना सपना सबैका आफ्नै कारणले चकनाचुर पारिस्। पैसाका लागि आफ्नो जिन्दगीलाई नै बर्बाद पारिस्। अब तैँले कमाएका यी सबै पैसाको के काम? जुमाले रोइरहेकी मैयालाई आफ्नो अँगालोमा राखेर सम्झाए, अब म बाँच्दिनँ। मैयालाई यस्तो लाग्यो, अब मैयाको कथा सार संक्षेपमा यसरी पढ्न सकिने भयो। मैयालाई आमाले छोडेर गएपछि ऊ टोरी भई बाले कान्छी आमाले आए। कान्छी आमा र बा दुवैले मैयालाई देखी सहेनन्, जुन कुरा मैयाले पनि सहन सकिन। स्कुल पढ्दा कि आफ्नो साथी झुमा गाउँ गएको मेसोमा पैसा कमाउने रहरले उसँगै सहर आई, रेस्टुरेन्टमा काम सुरु गरी, बिस्तारै शरीर बेच्न थाली, मनज्ञ पैसा कमाई पनि गरी। तर पैसा कमाउने लोभमा उसले अर्को कमाई गरी, एचआईभी एड्स। अब मैया जति बाँच्छे त्यो उसको बोनसको जीवन हुनेछ। मैया कथा संग्रहको यो शीर्ष कथा मैले सुनाए, निर्दोष जीवनको कथा हो यो। निर्दोष जीवनको मैया कथा संग्रहबाट मैले यसलाई वाचन गरेको थिएँ। निर्दोष जीवन लेख्नुहुन्छ, नेपाली गीत संगीत मेरो जीवनको अभिन्न पाटो हो भने साहित्य मेरो जीवन हो, दुवै बिना म अधुरो रहन्छु। कुनै पनि कुरामा अगाडि बढ्नका लागि कुनै न कुनै व्यक्तिको विशेष हात रहन्छ। मलाई नेपाली साहित्यमा सधैँ अघि बढ्न प्रेरणा दिनुहुने, लेख्नुपर्छ भनेर झकझकाइरहनुहुने आदरणीय व्यक्ति कवि गजलकार लेखराम सापकोटा, सूर्यप्रकाश भूषाल, सुजन अधिकारी, पुष्प अधिकारी अञ्जली, सुदीप तिवारी, आयुष, लक्ष्मी घिमिरे, विजय विश्वकर्मा, गोर्खे साइलो, सुनिता गिरीलाई यति बेला सम्झन चाहन्छु। यहाँहरूले दिनुभएको प्रेरणाको फलस्वरूप आज कथा संग्रह मैया लिएर आएँ भनेर उहाँले यो कथा संग्रह विक्रम सम्बत 2075 साल असोजमा पहिलो पटक प्रकाशन गर्नुभएको हो। युरेका पब्लिकेशनबाट प्रकाशित भएको निर्दोष जीवनको कथा संग्रह मैयाभित्र संग्रहित चारवटा कथाहरू हामीले आजको श्रुति सम्वेकमा सुन्यौं। मलाई बाँच्न देऊ, मर्नु अघिको भेट, शङ्कामा मित्रता र मैया आज हामीले वाचन गरेका यसभित्रका कथाहरू हुन्। यो सँगै श्रुति सम्वेकको हामी अन्त्यतिर आइपुगेका छौं। तपाईँले श्रुति सम्वेकमा पत्राचार गर्नको लागि हामीलाई BULBULSAHITYA बुलबुल साहित्य @gmail.com लेखेर सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ। हवस् त, अर्को शुक्रबार अर्को कुनै गद्दी लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा पनि हाम्रो भेटघाट हुने नै छ। तबसम्मको लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरे बिदा हुन्छौं। नमस्कार, शुभरात्री।